यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति शी जिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जानुहुने कार्यतालिका सार्वजनिक भएको छ। प्रधानमन्त्री ओली उक्त शिखर सम्मेलन तथा चीनको जनयुद्ध मार्फत जापानी आक्रमण विरूद्धको प्रतिरोध युद्धमा विजयको 80 वार्षिक उत्सवमा सहभागिता जनाउन यही भदौ 14 गते चीनतर्फ प्रस्थान गर्नुहुने परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ। प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति शी जिनपिङसँग तियानजिनमा भेटवार्ता गर्नुहुनेछ। उहाँले सेप्टेम्बर 1 तियानजिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ। सो अवसरमा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी केही विश्व नेताहरूसँग समेत भेटवार्ता गर्नुहुनेछ। त्यसै गरी प्रधानमन्त्री ओलीले सेप्टेम्बर 2 बेजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नुहुनेछ। प्रधानमन्त्री ओलीले सेप्टेम्बर 3 बेजिङमा आयोजना हुने जापानी आक्रमण विरूद्धको प्रतिरोध युद्धमा विजयको 80 वार्षिक उत्सवका स्मृति कार्यक्रममा सहभागी हुनुहुनेछ। प्रधानमन्त्री ओलीसँग उहाँकी धर्मपत्नी श्रीमती राधिका साक्य, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे, नेपाली कंग्रेसका सांसद पूर्णबहादुर खड्का लगायत सहभागी हुनुहुन्छ। प्रधानमन्त्री ओली भदौ 18 गते स्वदेश फर्कनुहुने कार्यतालिका रहेको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा हुने द्विपक्षीय भेटवार्तामा नेपालको लिपुलेख लिम्पियाधुरा सीमा समस्या बारेमा कुरा हुने बताउनु भएको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न हिजो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा संचारकर्मीको जिज्ञासामा सरकारका प्रवक्ता समेत रहनुभएका संचार मन्त्री गुरूङले भदौ 14 गतेदेखि हुने प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा लिपुलेख लिम्पियाधुरा सीमा समस्याका बारेमा समेत कुराकानी हुने बताउनुभयो। संचार मन्त्री गुरूङले भ्रमणका क्रममा चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीसँग छुट्टा छुट्टै भेट गर्ने कार्यक्रमको तयारी भइरहेको र भेटमा नेपालको लिपुलेख नाका प्रयोग गर्ने बारे चीन र भारत बीच भएको सहमतिमा विरोध जनाउँदै आफ्ना कुरा राख्ने तयारी भइरहेको बताउनुभयो। यसैबीच भदौ 9 गते बसेको मन्त्री परिषद बैठकले सामाजिक सञ्जाल संचालकलाई जिम्मेवार तथा जवाफदेही बनाउन 7 समय सीमा तोकी सूचीकरणका लागि सार्वजनिक आह्वान गर्ने निर्णय गरेको छ। तोकिएको समय सीमाभित्र संचार मन्त्रालयमा सूचीकरण वा दर्ताका लागि नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रिय बनाउने र सूचीकरण हुन आएपछि मात्रै त्यस्ता सामाजिक सञ्जालहरू पुनः सक्रिय गराउने निर्णय मन्त्री परिषद बैठकले गरेको संचार मन्त्री गुरूङले जानकारी दिनुभयो। राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समितिले संघीय निजामती सेवा विधेयकमा सहसचिवमा 10% खुल्ला प्रतिस्पर्धा राख्ने सहमति गरेको छ। बैठकमा संघीय निजामती सेवा विधेयकमाथिको दफावार छलफलका क्रममा हिजो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयकमा प्रस्ताव गरे अनुसारको सहसचिवमा 10% खुल्ला प्रतिस्पर्धा राख्ने सहमति भएको हो। प्रतिनिधि सभाबाट पारित विधेयकको प्रतिवेदनमा सहसचिवमा खुल्ला प्रतिस्पर्धा हुने व्यवस्था हटाएर 15% अन्तरतह र 85% बढ़ुवाबाट सहसचिवमा पदपूर्ति गर्ने व्यवस्था गरेको थियो। तर सहसचिवमा प्रतिस्पर्धा गर्नका लागि कति वर्ष अनुभव भएको हुने भन्ने विषय भने बैठकमा टुंगो लागेको छैन। समितिले करारमा रहेका कर्मचारीको व्यवस्थापन र नायब सुब्बा पदमा खुल्ला प्रतिस्पर्धाको व्यवस्था राख्ने विषयमा अध्ययन गरी समितिमा प्रतिवेदन ल्याउन मन्त्रालयलाई निर्देशन दिएको छ। प्रतिनिधि सभाले नायब सुब्बामा पनि खुल्ला प्रतिस्पर्धा बन्द गर्ने गरी विधेयक पारित गरेको थियो। राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिका धेरैजसो सदस्य र संशोधनकर्ता सांसदले नायब सुब्बामा पनि खुल्ला प्रतिस्पर्धा राख्नुपर्ने पक्षमा जोड़ दिँदै आउनु भएको छ। समितिले प्रतिनिधि सभाले पास गरेको विधेयकको प्रतिवेदनमा रहेका मिल्न सक्ने विषयमा सहमति गर्ने र मिल्न बाँकी विषयमा पुनः छलफल गर्ने गरी अगाडि बढ़िरहेको छ। वीरगंजमा समुदाय स्तरमा फैलिएको झाडा पखाला र हैजाको प्रकोप नियन्त्रणमा लिन अभियान तीव्र बनाइएको छ। जिल्ला जनस्वास्थ्य संकट व्यवस्थापन समितिले हिजो साँझ जारी गरेको विज्ञप्ति अनुसार बुधबार साँझसम्म 257 जना झाडा पखाला तथा हैजाबाट संक्रमित बिरामी उपचारपछि निको भई घर फर्किएका छन्। गत शुक्रबारदेखि हिजो साँझसम्म 528 जना बिरामी अस्पताल भर्ना भएका मध्ये 271 जना अझै उपचाररत छन्। तीमध्ये 132 जनालाई हैजाको संक्रमण देखिएको छ। हैजाको संक्रमण देखिएका 56 जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किएका छन् भने 76 जना हैजा संक्रमितको अझै अस्पतालमा उपचार भइरहेको छ। प्रधान न्यायाधीश प्रकाश मानसिंह राउतले संवैधानिक इजलास गठनमा विवाद र मतभेद नरहेको बताउनु भएको छ। हिजो प्रधान न्यायाधीश राउतसहित वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र विनोद शर्माको इजलास गठन गरिएको छ। प्रधान न्यायाधीशले आफूले संवैधानिक अधिकार प्रयोग गरेर संवैधानिक इजलास गठन गरेको बताउनु भएको छ। सर्वोच्च अदालतको पूर्ण बैठक फूलकोटमा एक वर्षको कार्ययोजनाको छलफलका क्रममा संवैधानिक इजलासलाई व्यवस्थित बनाउने विषयमा छलफल भएको भए पनि कुनै पनि विवाद नभएको उहाँको भनाई थियो। बीचमा केही समय रोकिएको संवैधानिक इजलास हिजोदेखि संचालनमा आएको छ। संवैधानिक इजलासमा 228 मुद्दा विचाराधीन रहेका छन्। राज्य व्यवस्था तथा सुशासन समितिका नवनिर्वाचित सभापति ईश्वरी देवी न्यौपानेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। सिंहदरबार स्थित संघीय संसद सचिवालयमा हिजो आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरे समक्ष नवनिर्वाचित सभापति न्यौपानेले शपथ लिनुभएको हो। समितिको सभापति पदका लागि न्यौपानेको मात्र उम्मेद्वारी परेकाले उहाँ हिजो निर्विरोध निर्वाचित हुनुभएको हो। कर्णाली राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ। कालीकोटको कालेखोलामा आएको लेदोसहितको पहिरोले भासिएको सड़क पुननिर्माण गरेपछि हिजो साँझदेखि एकतर्फी रूपमा राजमार्ग सञ्चालनमा आएको सड़क डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र कुमार चौधरीले बताउनुभयो। कालीकोटको खाँडाचक्र नगरपालिका दुई कालेखोला स्थित अवरूद्ध राजमार्ग खुलेपछि कर्णाली करिडोर र राजमार्ग हुँदै कालीकोट, जुम्ला, मुगु, बाजुरा हुँदै हुम्ला आवत जावत गर्न रोकिएका साना गाड़ी आफ्नो गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। आगामी मक्सिरमा बाघ र गैंडाको गणना गरिने भएको छ। हरेक चार चार वर्षमा गरिँदै आएको गणना यस आर्थिक वर्षको मक्सिरमा गरिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर रामचन्द्र कौडेलले जानकारी दिनुभयो। चितवन, पर्सा, शुक्ला फाँटा र कोशीटप्पू राष्ट्रिय निकुञ्जमा गैंडा गणना गरिनेछ भने बाघको गणना पर्सा, चितवन, बाँके, बर्दिया र शुक्ला फाँटामा गरिनेछ। यसअघि सन् 2022 गरिएको बाघ गणनामा नेपालमा 335 बाघ र सन् 2021 गरिएको गैंडा गणनामा 752 गैंडा फेला परेका थिए। भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरून्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्। महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई 365 दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने चलन छ। कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरून्धती सहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास रहिआएको छ। उता सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा आजदेखि शुरू भएको छ। यो पर्व चार दिनसम्म मनाइने गरिन्छ। विशेष गरी सुदूरका पहाड़ी समुदायमा मनाइने गौरा पर्व यो वर्ष भाद्र शुक्ल पक्षमा परेको पण्डित जयनन्द भट्टले बताउनुभयो। पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरीदेवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरी शिवको प्राप्ति भएको विश्वास गरिन्छ। यही बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनामा यो पर्व मनाउने परम्परा चल्दै आएको संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताउनुभयो। यो पर्वमा खास गरेर विवाहित महिलाले व्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन्। सुदूरपश्चिममा मात्रै नभई छिमेकी देश भारतको उत्तराखण्डको कुमाउमा पनि यो पर्व धूमधामका साथ मनाउने गरिन्छ। 6 बजेको समाचार यही सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।